भूटानी शरणार्थीको कथा व्यथा समेटिएको रेडियो कार्यक्रम शरणार्थी सन्देशबाट साथी शारदा देवकोटासँगै श्रीधर पौडेलको नमस्कार।
सधैँको बुधबार र शुक्रबार बेलुकी 6:30 बजे प्रसारण हुने यो कार्यक्रम उज्यालो 90 नेटवर्कले बनाएको हो। कार्यक्रमको मुख्य विषयवस्तु शरणार्थी समस्या समाधानका लागि भएका र हुने कार्यक्रमको चिरफार गर्नु हो। कार्यक्रममा हामी शरणार्थी शिविरमा रहेका भूटानीसँगै पुनर्वास भएकाहरूको जीवनस्तरका बारेमा पनि चर्चा गर्छौं।
शरणार्थीको राय अनि तर्कलाई नीति निर्मातासम्म तथा बनेका नीति नियमलाई शरणार्थीसम्म पुर्याउन हामी शिविर र नीति निर्मातासम्म पुगिरहन्छौं। आजको अंकमा भने शरणार्थीसँग बिहे गरेर शिविरमा भित्रिएका महिलाहरूलाई भूटानी शरणार्थी महिला मञ्चले ऋण दिन थालेसँगै उनीहरूको जीविकोपार्जनमा भएको सजिलोको बारेमा चर्चा गर्छौ।
मेरो त्यस्तो त अब घरमा धेरै सहयोग पुगेछ होइन, अब खाना हर्न भयो, बच्चालाई खुवाउनु हर्न भयो, अब खानालाई पनि भनेको मेरो दिएको हुँदैन, श्रीमानको छ, अरू छैन।
सहयोग नपाउने तर खान मन लाग्ने गुन्द्रुक, सिन्की, मोही जस्ता स्थानीय खानकीको स्वाद लिन स्थानीयसँग किन्ने क्रमका बारेमा पनि चर्चा गर्छौ।
उनीहरू आउँछन् दुधहरू दहीहरू लिन, जुस आफैसँग त्यहाँ भएको साग सब्जीहरू यस्तै उस्तै त्यो लान्छन् खान्छन्।
भुटानका कुरा, शिविरभित्र प्रतिक्रिया जस्ता नियमित स्तम्भ पनि छन्। त्यसअघि शरणार्थीसँग सम्बन्धित केही गतिविधि।
दर्ताविहीन शरणार्थीको समस्या समाधानको पहल गर्न काठमाडौँ आएको शरणार्थीको टोलीले शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगको केन्द्रीय कार्यालयमा ज्ञापन पत्र बुझाएको छ। ज्ञापन पत्र बुझ्दै आयोगका सहायक राष्ट्रिय निर्देशक डायनाले शरणार्थी शिविरमै रहेर पनि दर्ता नभएका शरणार्थीका बारेमा आयोग गम्भीर रहेको बताउनुभयो। शरणापेक्षी शरणार्थी समन्वय समितिका संयोजक किशोर कुमार भण्डारीको नेतृत्वमा सबै शरणार्थी शिविरका प्रतिनिधि सम्मिलित 11 सदस्यीय टोली काठमाडौँमा विभिन्न सरकारवालाहरूको छलफलमा व्यस्त छ। शरणार्थी शिविरमा 3,749 जना दर्ताविहीन शरणार्थी छन्। दर्ताविहीन शरणार्थीले सहायता सामग्री नपाउँदा उनीहरूको जीवन कष्टकर छ। आउँदो नोभेम्बर 15 टिमाई शरणार्थी शिविरका भूटानीलाई शनिचरे र बेलडाङ्गी शरणार्थी शिविरमा सारिने भएको छ। पुनर्वास हुने शरणार्थीको संख्या बढेसँगै शुरू भएको शरणार्थी शिविर समायोजन अन्तर्गत टिमाई शरणार्थी शिविर समायोजन गर्न लागि हो। यसअघि गोलधाप शरणार्थी शिविर समायोजन गरिएको थियो। टिमाई शरणार्थी शिविरमा 5,792 शरणार्थी र 902 छाप्रा छन्। यसैबीच टिमाई शरणार्थी शिविरमा कार्तिक 1 गतेदेखि सप्ताह महायज्ञ लगाइने भएको छ। लामो समय सम्म साथ सहयोग सहित बसेका शरणार्थी र स्थानीय बीचको सम्बन्ध कायम राख्न शरणार्थी शिविर हटाउन अघि सप्ताह लगाउन लागि हो। शरणार्थीले स्थानीयलाई हस्तान्तरण गरिसकेको विष्णु पाञ्चायन तथा रामेश्वर मन्दिरमा सप्ताह लगाइनेछ। एमाले नेता प्रदीप गेवालीले भूटानी शरणार्थीको सम्मानजनक स्वदेश फिर्ती आन्दोलनका लागि नेपालले गर्नुपर्ने जति काम प्रभावकारी ढंगले गर्न सके नसकेको समीक्षा गर्नुपर्ने बताउनु भएको छ। दशैंको अवसरमा पार्टीको शुभकामना आदान प्रदान कार्यक्रममा भाग लिन झापा पुगेका एमाले नेता गेवालीले उज्यालोसँगको कुराकानीमा शरणार्थीको सम्मानजनक घर फिर्तीको लागि भारतलाई सामेल गराउनुपर्ने बताउनुभयो। उहाँले भूटानी समुदायलाई एकताबद्ध भएर अघि बढ़न पनि सुझाव दिनुभयो।
भयो जस्तो लाग्छ, खास गरेर नयाँ पुस्तालाई भूटानप्रतिको प्रेम, भूटान फर्किने ढिलो चाँडो हामी फर्किन्छौँ भन्ने कुराको विश्वास दिलाउने कुरामा त्यो एउटा स्कुलिङमा अलिकति समस्या भएको हो कि त्यसले गर्दा खास गरेर नयाँ पुस्ता युरोप अमेरिकामा सेटल हुन बढी रमायो, त्यसले गर्दा उहाँहरूको आन्दोलन अलिकति कमजोर पनि भयो।
भूटानी शरणार्थीलाई नेपाली समाजमा जीवन्त राख्ने उद्देश्यले शरणार्थी शिविरमा पुस्तकालय बनाइने भएको छ। पुनर्वाससँगै शरणार्थीको संख्या घटिरहेको सन्दर्भमा भूटानी शरणार्थी महिला मञ्चले पुस्तकालय स्थापनाको पहल गरेको हो। शनिश्चरी शरणार्थी शिविरमा बनाइने पुस्तकालयमा पुनर्वास हुने शरणार्थीले छाडेर गएका र शरणार्थीले लेखेका पुस्तकका अलावा अन्य पुस्तकहरू समेत राखिनेछ। पुस्तकालय निर्माणका लागि 5 सदस्यीय समिति समेत बनाइएको छ। मञ्चकी संयोजक लीला लिम्बू, न्यू होराइजन एकाडेमीका पुस्तकालय प्रमुख केएन भट्टराई, लुथरन विश्व महासंघको सामुदायिक विभाग प्रमुख राजकुमार तामाङ, भूटानी शरणार्थी महिला मञ्चका कार्यक्रम उपसंयोजक एनजी सुवेदी र उज्यालो सहकर्मी गोपाल गर्तौला सम्मिलित समिति बनाइएको हो। भूटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिले माओवादी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पितृशोक परेकोमा सम्वेदना व्यक्त गरेको छ। समितिका अध्यक्ष डाक्टर भम्पा राईले हिजो विज्ञप्ति निकालेर प्रचण्ड पिता मुक्तिनाथ दाहालप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। मुक्तिनाथको अस्ति सोमबार निधन भएको थियो। भूटानी शरणार्थी गजलकार दिनेश चामलिङ अभिलाषीको गजल संग्रह लक्षित पाइलाहरू प्रकाशित भएको छ। खुदुनाबारी शरणार्थी शिविरका अभिलाषीको गजल संग्रह अस्ति सोमबार साहित्यकार कमन देवानले विमोचन गर्नुभयो। रुवाई मंच भूटानको पहिलो वार्षिक उत्सव तथा उदयमान विद्यार्थी संगठनको नवौं वार्षिक उत्सवको अवसरमा कार्यक्रम भएको हो। अब भूटानसँग सम्बन्धित एउटा खबर। भूटानी राजा जिग्मे खेसर नामग्यालको भोलि विवाह हुँदैछ। 31 वर्षीय नामग्यालको बिहे 21 वर्षीय जेसुन पेमासँग हुन लागेको हो। विमान चालक धोन्डुप ग्याल्टसेन र सोनाम छुकीकी छोरी पेमा सारे असल र राष्ट्रप्रतिको सेवामा प्रतिबद्ध रहेकी राजाको टिप्पणी छ। भूटानको पहिलेको राजधानी पुनाखामा परम्परागत तरिकाले राजाको बिहे हुनेछ। भोलि बिहान 8:30 बजेदेखि बिहेको कार्यक्रम शुरू गरिने भूटानी अनलाइनहरूले खबर छापेका छन्। बिहेको अवसरमा पुनाखाको 100 एकड़ क्षेत्र भूटानी नागरिक संचारकर्मी तथा विदेशी पर्यटकले भरिने अनुमान गरिएको छ। बिहेमा बनाइने 54 थरी परिकार भूटानमै उत्पादित सामग्रीबाट तयार गरिनेछ। राजाको बिहेको अवसरमा भोलिदेखि 3 दिनसम्म भूटानमा राष्ट्रिय विदा दिइएको छ। भूटानी राजाले अक्सफोर्ड विश्वविद्यालयबाट स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ भने हुनेवाली रानीले पनि बेलायतको रिजेन्ट्स कलेजबाट भर्खरै पढाइसक्नु भएको छ। यसैबीच ह्युमन राइट्स अर्गनाइजेशन अफ भूटान युरोपले बिहेको अवसरमा भूटानी राजालाई बधाई तथा शुभकामना व्यक्त गर्दै शरणार्थी घर फिर्तीको लागि पहल गर्न आग्रह गरेको छ। युरोपका अध्यक्ष एसपी सुब्बाले पठाएको शुभकामना पत्रमा शरणार्थी जीवन बिताइरहेका सबै भूटानीको तर्फबाट राजाको सफल दाम्पत्य जीवनको कामना गरिएको छ। पत्रमा राजाको विवाहमा सहभागी हुन नपाएकोमा दुःख समेत व्यक्त गरिएको छ। यसैबीच भूटानी राजाको बिहेको पूर्व सन्ध्यामा दक्षिणी भूटानको फुनसोलिङमा बम पड्काइएको छ। गएको सोमबार भएको बम विस्फोटको भूटान संयुक्त क्रान्तिकारी मोर्चाले विज्ञप्ति मार्फत जिम्मा लिएको छ। रेडियो कार्यक्रम शरणार्थी सन्देशको आजको अंकमा समेटिएका गतिविधि यति नै।
गतिविधि सुनिसकेपछि शरणार्थीसँग बिहे गरेर शिविरमा भित्रिएका महिलाहरूलाई भूटानी शरणार्थी महिला मञ्चले ऋण दिन थालेसँगै उनीहरूको जीविकोपार्जनमा भएको सजिलोको चर्चा गरौं। बास शरणार्थी शिविरमै छ तर शरणार्थीको मान्यता छैन। शरणार्थीको मान्यता नपाएपछि सहायता संस्थाले दिने तोकिएको सहयोग पाउने कुरै भएन। यसले शरणार्थी शिविर भित्रिएका स्थानीय महिलाहरूलाई छाक टार्न नै हैरानी छ। उनीहरूको हैरानी कम गर्न भूटानी शरणार्थी महिला मञ्चले ऋण दिन थालेको छ। महिलाहरूको हित र शिव विकास गर्न सन् 1995 गठित मञ्चले महिलाहरूको सामुदायिक सशक्तिकरण मात्रै होइन उनीहरूको दैनिक जीवन गुजारामा पनि भरथेक गर्न थालेको छ। यसबारेमा थप चर्चा साथी सावित्रा ढुङ्गानाबाट।
अहिले म खुदुनाबारी शरणार्थी शिविरमा आइपुगेको छु। एकजना महिला सानो बच्चासँगै हुनुहुन्छ। के हो यहाँको नाम थर?
मेरो नाम मनिका रेग्मी।
सेक्टर 8 नम्बर
B2 92। मेरो माइती पथ्रीतिन विष्णुचोकमा पर्छ।
शरणार्थीसँग बिहा गरेर आउनु भएको?
हजुर।
कति भयो बिहा भएको?
बिहा भएको 2 वर्ष भयो। छोरी वर्ष दिनकी भयो।
सहायता संस्थाबाट के के सहुलियत पाउनुहुन्छ?
केही पनि सहुलियत पाएको छैन भन्दा हुन्छ होइन। स्वास्थ्यको स्थितिमा पनि हामीलाई अब पहिले चाहिँ दिएको थिएन, अब अहिले हाल चाहिँ आएर चाहिँ प्रतिनिधिहरू लिएर गएर गर्दाखेरि त्यो रेफर हुन्छ र उपचार हुन्छ भन्ने कुरो हुँदैछ। तर अहिलेसम्म चाहिँ मलाई चाहिँ परेको छैन।
सहायता संस्थाबाट दिने विभिन्न खालका अवसरहरू हुन्छन् नि, स्थानीय भएकै कारणले त्यो चाहिँ पाइन्छ कि पाइँदैन?
त्यो चाहिँ पाइएको छैन। हामीले मेरो बच्चाको छ होइन, बच्चाको जब जन्मेर 7 दिन 15 दिनको हुने बित्तिकै भयो, तर मेरो भनेको हुन सकेन।
अहिले चाहिँ तपाईँ के गर्दै हुनुहुन्छ?
अहिले चाहिँ म यहाँ BRWFबाट अलिकति लोन लिएर गएर पसल गर्दै यसो छोरीसँग अल्मलियो पसल र अनि घर व्यवहारमै।
यो महिला मञ्चबाट कति ऋण सहयोग लिनु भएको छ?
मैले पहिलो लटमा भनेको 2010 भनेको मैले 5,000 लिएको थिएँ र त्यो पुरा गरेर अहिले दोस्रो लटमा परेको छु म होइन। दोस्रो लटमा भनेको 8,000 दिनेमा अहिले फेरि अब घटाएर 6,000 पुर्याएर 6,000 लिएर चाहिँ मैले थालेको छु।
त्यो पैसा लिन के प्रक्रिया पुरा गर्नुभयो?
मैले त्यो प्रक्रिया भनेको निवेदन लेखेर होइन, त्यहाँदेखि अनि हाम्रो प्रतिनिधि सेक्रेटरीहरू सचिवहरू सबैसँग साइन गर्न लाएर होइन, उहाँहरूले अब उसलाई दिनु लायक छ कि छैन त भनेर उहाँहरूले विचार गरेर उहाँहरूले सिग्नेचर गरिदिएर अनि त्यहाँदेखि त्यो पारित भएपछि मात्रै हामीले पैसा लिन सफल भयौँ।
के को व्यापार व्यवसाय गर्नुहुन्छ?
अहिले म खिचिङ मिचिङ चटपटेहरू गर्दै थिएँ होइन, अहिले चाहिँ यसो हल्का बिस्कुटहरू फुचेहरू केटाकेटीलाई यसो अल्म ल्याउने मेलो।
कतिको चलिरहेछ?
अलिअलि चलिरहेकै छ भनौँ न। मेरो त्यस्तो त अब घरमा धेरै सहयोग पुगेछ होइन, अब खाना हर्न भयो, बच्चालाई खुवाउनु हर्न भयो, अब खानालाई पनि भनेको अब मेरो दिएको हुँदैन, श्रीमानको छ, अरू छ होइन। मैले अब महिना महिनामा किस्तानी पुर्याइरहेको छु होइन, अनि घर व्यवहार दियोस् सानोतिनो गजोर टार्नुलाई भनेको सामान्य भइरहेको छ भनौँ न।
खुदिनाबारी शरणार्थी शिविरको महिला मञ्चभित्र एकजना महिला।
मेरो नाम निमा डोल्मा तामाङ हो। C141
यहाँ चाहिँ के गर्नुहुन्छ?
म लोन सुपरभाइजर हो, लोनहरू दिने गर्छु भल्नरेबल महिलाहरूलाई होइन, जो उहाँहरूले चाहिँ अब केही गर्छु तर उहाँहरूले केही सहयोग पाइरहेको छैन, उहाँलाई चाहिँ सहयोग छ।
शिविर बाहिरबाट बिहा गरेर शिविर आएका स्थानीय महिलाहरूलाई महिला मञ्चले के सहयोग गर्छ?
बिआरडब्ल्युएफ महिला मञ्चले धेरै सहयोग गरेको छ उहाँहरूलाई, जस्तै फाइनेन्सियल प्रब्लम धेरै भइरहेको छ होइन, अब शिविरभित्र त्यही त हो नि सबैभन्दा ठुलो कुरा, उहाँहरूलाई 5,000 8,000 हामीले दिइरहेका छौँ, त्यो चाहिँ सेन्ट्रल अफिसबाट आउँछ होइन, दैनिक उहाँहरूको जीवन गुजारा भइरहेको छ, जस्तै नानीहरूको लुगाफाटादेखि लिएर पढाइ होइन।
शरणार्थीसँग बिहे गरेका स्थानीय महिलाहरूले ऋण पाउन चाहिँ के प्रक्रिया पुरा गर्नुपर्ने रहेछ?
ऋण लानको लागि उहाँहरूले चाहिँ एप्लिकेसन लेख्नुपर्छ होइन, सचिवको साइन, सेक्रेटरीको सेक्टर हेडको साइन र प्रतिनिधिको साइन गरेर चाहिँ उहाँहरूले यहाँ बुझाउनु पर्छ।
त्यसको लागि कसैले साक्षी बसिदिनुपर्छ कि पर्दैन?
साक्षी बस्नुपर्छ उहाँहरूको, जस्तै दुईजना बस्नुपर्छ घरको होइन, उहाँको हस्बेन्ड गार्जियन बस्नुपर्छ खासै मेन चाहिँ।
यो खुतुनाबारी शरणार्थी शिविरमा कतिजना त्यस्ता महिलाहरूले यसरी सहयोग पाउनु भएको छ?
सहयोग जम्मा अहिले मैले देख्दाखेरि 3 पाउनु भएको छ।
खुतुनाबारी शरणार्थी शिविरका केही महिलासँग हामीले कुराकानी गर्यौं। अब हामी एकैछिन बिर्ता मोड र दमक हुँदै बेलडाङ्गी शरणार्थी शिविरतिर लागौं। बेलडाङ्गी 2 शरणार्थी शिविरको उत्तरपट्टिको छाप्रोमा लुगा सिलाइरहनु भएकी एकजना महिला
E1 8 नम्बर 1।
यो मेसिन आफै किन्नु भएको हो?
बिआरडब्ल्युएफबाट हामीलाई लोन चाहिँ अब डब्ल्युएफले नै दिलाएको अरे होइन, बिआरडब्ल्युएफबाट हामीले लिएको 5,000 लोन लिएको। मेरो माइत चाहिँ बाहिर हो, म चाहिँ बिहा गरेर यहाँ क्याम्पको बिहा गरेर आएको।
कहिले लिनु भएको ऋण चाहिँ?
हजुर यसै पालि हो।
के प्रक्रिया पुरा गर्नुभयो?
ग्रुप भएर जानु पर्दो रहेछ साथीहरू होइन, 20-25 ग्रुप चाहिँदो रहेछ एउटा समूह, त्यो समूहको नाम राखिन्छ होइन, अनि 9 तालिम गरेर अनि अब त्यहाँका नियमहरू कस्तो छ के छ सबै बुझेर अनि पालो पालो 4-4 ग्रुपलाई लोन वितरण गरिँदो रहेछ। ऋण लिएर पहिला एउटा मिसिन थियो, अर्को मिसिन किने मैले, अनि अहिले चाहिँ मिसिन चलाउँछ, त्यही मिसिनबाट आएको आयस्रोतबाट नै अब लोन अब तिरिरहेको छौँ। ऋण
किस्ता कति तिर्नुहुन्छ?
किस्ता महिनाको 510 तिर्नुपर्छ, 10 चाहिँ ब्याज।
व्यवसाय कस्तो चल्दैछ त?
भ्याइ नभ्याइ हुन्छ नि अब मिसिनको काम त, दिनमा अब 400 लिएर 500-600।
परिवार?
हामी 4 परिवार।
सहायता?
आउँदैन, श्रीमानको आउँछ, छोराहरूको आउँछ, अनि अब अलिअलि अब सब्जीहरू खाना ओर्न चाहिँ मेसिनबाटै पुर्याइन्छ।
बेलडाङ्गी 2 शरणार्थी शिविरको महिला मञ्चमा काम गर्ने एकजना सदस्य।
मेरो नाम रिना तामाङ, म यहाँ लोन सुपरभाइजर।
यसरी ऋण लिने स्थानीय महिलाहरू कति छन्?
बिहे गरेर आएको त धेरै हुनुहुन्छ, तर यहाँ लोन लिने चाहिँ 2 हुनुहुन्छ। उहाँले अब उहाँहरूको रासिन हुँदैन, केही पनि हुँदैन, त्यही भएर यहाँबाट चाहिँ उहाँहरूलाई हेल्प गरे।
ऋण दिने केही नयाँ कार्यक्रम, नयाँ योजना केही छ?
अब 2012 फेरि हुन्छ, त्यसको लागि त फेरि आउनु पर्यो एप्लिकेसन। एप्लिकेसन उहाँहरू लेखेर आउनु भएपछि सिटी क्लास 7 सिटी क्लास दिन्छ। त्यो भनेको चाहिँ एउटा कस्तो भने कसरी लोन तिर्ने, के गर्ने, ग्रुपमा कसरी बस्ने हो त्यही बारेमा।
अब यही कुरा बुझ्नको लागि एकैछिन शनिश्चर्य शरणार्थी शिविरतिर लागौं। अहिले म शनिश्चर्य शरणार्थी शिविरमा आइपुगेको छु। शनिश्चर्य शरणार्थी शिविरको महिला मञ्चको भवनभित्र एकजना महिला।
हजुर, मेरो शुभ नाम चाहिँ दिलमाया मगर हो, बिआरडब्ल्युएफको लोन स्किम इन्चार्ज।
बिआरडब्ल्युएफले ऋण दिनको लागि कस्ता शरणार्थी महिलालाई छान्छ?
हजुर, हामीले पहिला चाहिँ हाम्रो एग्रिमेन्टको आधारमा हामीले काम गऱ्यौँ होइन, अहिले चाहिँ हामीले त्यस्तो महिलाहरू सबै रिसेटलमेन्टमा जाने भन्ने बुझेर होइन जाने धेर भएर चाहिँ हामीले अहिले बाहिरबाट आउने महिला दिदीबहिनीहरूलाई पनि हामीले ऋण चाहिँ उपलब्ध गराएको छौँ, जो दिदीबहिनीहरू चाहिँ एकदम इच्छुक हुनुहुन्छ उहाँहरूलाई चाहिँ गराएको छौँ।
के शर्तमा ऋण दिनुहुन्छ?
एकदमै कमजोरी परिवारका हुनुपर्छ भनेर चाहिँ दिएको छौँ, र सक्रिय पनि भएको मान्छेलाई।
कति ऋण दिनुहुन्छ? त्यसको तिर्ने विधि पनि त होला नि होइन?
5,000 दिन्छौँ फर्स्ट इयरमा होइन, दोस्रो वर्षमा ग्रेड वाइज अब ग्रेड बढ्दै जान्छ, एक 1,000 रेटमा बढ्दै जान्छ, 18% चाहिँ दिन्छौँ घट्दो ब्याज दरमा।
त्यस्ता महिलाहरूले के व्यवसाय गरेका छन् यहाँ?
सबैभन्दा धेरै चाहिँ लुगा सिलाउने, सिलाइ बुनाइको लागि चाहिँ उहाँहरूले धेरै ऋण लिनुभएको छ। अरू हाम्रो भुटनिस दिदीबहिनीहरूले चाहिँ कस्तो व्यवसाय गर्नुहुन्छ भने किराना पसल भयो, एउटा चित्रा बुन्ने भकारीहरू, ढाका टोपी बुन्ने, अनि सानो सागसब्जी पसलहरू, क्यान्टिनहरू खुलाएर चाहिँ उहाँहरूले त्यो ऋण युटिलाइज गरिरहनु भएको छ।
दर्ता नहुँदा के खाने भन्ने समस्यामा परेका महिलाहरूलाई भूटानी शरणार्थी महिला मञ्चले ऋण दिन थालेसँगै उनीहरूको जीवनमा सजिलो भएको छ। तर शरणार्थीकै रूपमा दर्ता भएकाहरूलाई पनि सहायता संस्थाहरूले सबै खाले सहयोग गर्दैनन्। खान बस्न स्वास्थ्य शिक्षा जस्ता आधारभूत सहयोग त छ, तर कहिलेकाहीँ सहायता संस्थाले दिएको भन्दा फरक स्वाद लिन मन लाग्यो भने शरणार्थीले आफै व्यवस्था गर्दै आएका छन्। बाँकी साथी गोपाल गर्तौलाबाट।
दक्षिणपट्टि सानो बजार छ, सब्जी बजार। सब्जी बजारमा एकजना दाई सब्जी तौलिरहनु भएको छ।
मेरो देवी प्रसाद खनाल, घर दमक 5 नम्बर दुम्से।
सब्जी पसल चलाउनु भएको छ, खोर्सानी साग आलु टमाटर सबै चिज राख्नु भएको छ। यो गाउँबाटै आउने हो?
हजुर, गाउँबाट आउने हो। अहिले पहाडबाट पनि थोरै आउँछ होइन। यो अहिले आज चाहिँ ढोकुर पानीबाट आएको एकजना दाईले ल्याउनु भएको छ।
तपाईँ त गाउँको मान्छे हुनुहुन्छ, दुध दही मही पनि गाउँलेहरूले शिविरमा बेच्छन् हो कि?
हजुर, प्रशस्त छ। डेरी पनि छन् 5-7 वटा, त्यो डेरी बाटो भन्दा गाउँबाट बेसी बेच्छन्, सबै दुधै दिन्छन्।
कति जतिको सब्जी बिक्छ तपाईँको पसलमा?
सब्जी अहिले 3-4 हजार यस्तै बिक्छ दिन।
सबै ग्राहक शरणार्थी नै हुन्?
सबै, यहाँको अब स्थानीय भनेको त्यति ग्राहक छैनन्।
प्राय भुटानी शरणार्थीहरू खेती किसानी गरेर गुजारा गर्दथे। उनीहरूको खानपान र नेपाली समाजको खानकीमा खासै कुनै अन्तर पनि छैन। त्यही भएर हुन सक्छ प्राय शरणार्थीहरू दुध दही अर्थात गोरस खान मन पराउँछन्। र यसैको नतिजा हो शिविर छेउछाउका बस्तीबाट प्रत्येक दिन बिहान दुध दही मही र सागसब्जी ठूलो परिमाणमा शरणार्थी शिविरमा भित्रिरहेको हुन्छ। केही सन्दर्भ र सेरोफेरोमा कुराकानी अगाडि बढाउने क्रममा तिमाई शरणार्थी शिविरसँगै जोडिएको शान्तिनगर गाविसको एउटा घरमा भेटिनु भएको एकजना हजुरआमा।
विष्णुमाया अधिकारी,
तपाईँको घरबाट पूर्व हेर्दाखेरि त शरणार्थी शिविर प्रष्टै देखिन्छ, आउजाउ पनि प्रशस्तै होला। म देखिरहेको छु तपाईँको घरसँगै जोडिएको गोठमा वस्तु बाख्राहरू पाल्नु भएको छ। दुध दही बिक्री हुने ठाउँ शरणार्थी शिविर नै हो नि?
शिविरमा यसरी हुन्थ्यो, त्यति बेला उनीहरूले खाएर उभारेर चामल दिन्थे, चिनी दिन्थे, दाल दिन्थे, त्यसरी कसै कसैले नउब्रिनेले पैसै दिन्थे। त्यति बेला 12 रुपियाँ थियो दहीको, त्यति बेला 8 रुपियाँ थियो होला दुध।
मही पनि बिक्री हुन्छ?
मही त बेच्यौ न त्यति बेला, हिजो आज चाहिँ अलिअलि बेच्दैछौ। 8 रुपियाँ
मही, 8 रुपियाँ लिटर।
हजुर, अनि दही 30 रुपियाँ, दुध 25, त्यसरी लाँदैछन्। अब उनीहरूलाई खाउँ लाग्छ, वस्तु पारिया छैनन् होइन, दिँदैछौ अहिले पनि अलिअलि।
अनि यो दुध दही मही बिक्री हुँदा के महिनावारी पैसा लिने चलन हुन्छ कि दिने पछि हाताहाती लिइन्छ कि के छ त्यस्तो चलन चाहिँ?
हुँदैन, बाँकी पनि हुन्छ। अनि महिना पुगेपछि 15 महिनामा दिन्छन्। राम्रै थियो, अब हिँड्न आँटे, हामीलाई त हिँडेको पनि सुर्तै पो छ। उबार पावर उनीहरूले पनि चिनी उभाएर दिन्छन्, दाल उभाएर दिन्छन् होइन। सघाउँथे यसो भर अभर चाहिँ थियो, अब जान आँटे, एक किसिम गुनासो पनि छ।
हजुरआमासँगको कुराकानी पछि एकजना वृद्ध व्यक्तिसँग कुरा गर्दैछु। यहाँको शुभ नाम?
पद्मलाल अधिकारी, शान्तिनगर 1 बर्ने।
यहाँबाट दुध दही बिक्री गर्ने ठाउँ त शरणार्थी शिविर नै रहेछ। दुध दही बिक्रीका लागि शिविरमा लगिन्छ कि शरणार्थीहरू नै लिन आउँछन्? यहाँसम्म
उनीहरू आउँछन् दुधहरू दहीहरू लिन, जुस आफैसँग त्यहाँ भएको साग सब्जीहरू यस्तै उस्तै त्यो लान्छन् खान्छन्। अलिअलि दाल ल्याएर गोबर पनि लान्छन् तिनीहरूले।
गोबर पनि दालसँग सार्छन्?
अलिअलि ल्याएर चाहिँ सार्छन् नि त, तर उनीहरू त्यसै माग्न नसकेर उनीहरू साग लगाएका छन् त्यहाँ, बोडी रोपेका छन्, सब्जी लगाएका छन् उनीहरूले पनि त्यहाँ, उनीहरूलाई मल चाहियो नि त्यहाँ। लिपपोत गर्न पनि लान्छन् उता, सब्जीहरूमा लाउन पनि, गुन्द्रुक सिन्की पनि बनाउन सके लान्छन् नि। अब
गुन्द्रुक सिन्की चाहिँ कसरी कसरी लान्थे, किलोको कति पर्थ्यो होला?
40 रुपियाँ गरेर लान्थ्यो होला गुन्द्रुक सिन्की, 80 रुपियाँ गरेर लग्यो होला।
त्यसो भए यहाँ तपाईँहरूले घर घुरेनमा उत्पादन गरेको चिजबिजहरू सजिलै बिक्रिरहेको छ अघि?
लान्छन् जति भए पनि लान्छन् नि, एक मुरी भए पनि लान्छन् नि, तर छैन मान्छे पनि उठिसके। अब त
शान्तिनगर गाविसको शिविर पूर्वको बस्तीबाट शरणार्थी शिविर टिमाई पुगिसकेको छु। तिमाई शरणार्थी शिविरको बिचतिर सड़कमा भेटिनु भएको एकजना शरणार्थी महिला।
मेरो नाम देवी पौडेल, तिमाई हट नम्बर 45 सेक्टर D1।
शिविर बाहिरको छेउछाउको बस्तीबाट सागपात गुन्द्रुक दुध दहीहरू बेच्न कतिको आउँछन् त्यस्ता विक्रेताहरू बाहिरबाट?
आउँछन् नि टन्नै, अब किनेर नखाइ हुँदैन, अब खानै पर्छ होइन। हामीले पनि उनीहरूले पनि अब उनीहरूको पनि त्यही हो, अब अलिअलि हुन्छ कि भनेर ल्याउँछन्, हामी पनि किन्छौँ खान्छौँ।
सागपात गुन्द्रुक कतिको आउँछ त्यस्तो चिज चाहिँ?
अहिले त त्यति सिजन छैन, कम्ती कम्ती आउँछ, अलिक पछि चाहिँ प्रशस्तै हुन्छ मङ्सिर पुछतिर चाहिँ। त्यतिखेर साग मुला खोर्सानीहरू हो यस्तो आउँछ, गुन्द्रुक सिन्की अनि आयो। त्यसरी अब हामी त जहिले किनेर खाने, हाम्रो त खेती गरौँ भने छैन, जति गर्नु हुटानमै गरियो, अब नेपालबाट त के गर्नु र नि, एउटा भिटाको जग्गा दिएको छ।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क
उज्यालो 90 नेटवर्कले झापार काठमाडौँमा बनाएको रेडियो कार्यक्रम शरणार्थी सन्देशमा आज हामीले शरणार्थीका रूपमा दर्ता नभएका महिलाको जीविकोपार्जनमा भूटानी शरणार्थी महिला मञ्चले गरेको सहयोग र स्थानीय स्वादका खानकीमा शरणार्थीको रूचिका बारेमा चर्चा गर्यौं। कार्यक्रम काठमाडौँ उपत्यका र आसपासमा उज्यालो 90 नेटवर्कबाट र पूर्वाञ्चलका एफएम मेचीट्युन्स 96.8 मेचीनगर, कञ्चनजंघा एफएम 92.6 बिर्तामोड, सतरंग एफएम 101.6 दमक र सप्तकोशी एफएम 90 मेगाहर्ज सुनसरीबाट पनि एकसाथ प्रसारण भइरहेको छ। कार्यक्रममा अब भूटान र शरणार्थी हुनुपर्नाको कारण तथा भूटानको त्यतिखेरको जीवनशैलीबारे थाहा पाउन एकजना शरणार्थीलाई भेट्ने पालो।
अहिले म टिमाई शरणार्थी शिविरको सेक्टर B3मा आइपुगेको छु। एकजना महिला, के हो नाम थर?
तुलमा राणा मगर, B3 22-23।
कति वर्ष पुग्नु भयो?
66 वर्ष।
भुटान कुन ठाउँ हो?
सरभाङ डिस्ट्रिक्ट, गाउँ सिस्टी गाउँ।
कस्तो थियो भुटानको गाउँ घर?
जन्मेको बसेको ठाउँमा चाहिँ अब राम्रै लाग्छ नि, के गर्नु, घुरेर पुगिएन।
के काम गर्नुहुन्थ्यो भुटानमा?
बस्तु गोठाला, खेतीपाती, धान, मकै, कोदो, सुन्तला बगानहरू यस्तो हुन्थ्यो।
भुटानमा हुँदा के लुगा कपडा लगाउनुहुन्थ्यो?
अब ब्लाउज, लुङ्गी, कपडा, यसो साडी लाउँथ्यो। तर अब यता सरकारले चाहिँ अब किरा बखु यस्तो लाउनु पर्छ, हाम्रो देशको भेष।
भाषा चाहिँ नेपाली बोल्न पाउनुहुन्थ्यो कि हुन्थेन?
भाषा त हाम्रो नेपाली त बोलिरहेको थियौँ, संस्कृत स्कुलहरू त मास्न थालेको, नेपाली किताबहरू यस्तो दिनु छोडेको, उता अरू इङ्ग्लिस, जङ्घा यस्तैमा त पढ्नु भन्थ्यो।
तपाईँहरूको घर नजिकै अस्पताल थियो?
1.5 घण्टाको बाटो थियो बजार हस्पिटल नजिक हाम्रो सँगै। स्कुल अलिक यता 1 घण्टाको जस्तो स्कुल थियो। बजार र हस्पिटल चाहिँ एकैपट्टि।
छरछिमेकीहरू को को थिए?
छरछिमेकी थियो, बाहुन पनि थियो, मगर पनि थियो, राई पनि थियो, लिम्बू पनि थियो, गुरुङ पनि थियो, तामाङहरू थियो।
डुक्पाहरू थिएनन्?
थिएन है, हाम्रो गाउँ छेउछेउमा त थिएन।
अनि सरकारी सेवा सुविधाहरू चाहिँ के पाउनुहुन्थ्यो?
त्यही स्कुलहरू, नानीहरूले सुविस्ता पढ्नु पाउने, अस्पतालमा दबाई पानी पाउँथ्यो।
तपाईँहरूलाई र डुक्पाहरूलाई सरकारले गर्ने व्यवहार उस्तै थियो?
खै त्यति साह्रो त अब उनीहरूको भनेको त भिन्दैन। अब यता लिनदिनको त हामीहरूसँग अलिक नजिक थिएन, भेटघाट गरेर चाहिँ बोलीचाली अलि हाम्रो कुरो उनीहरू भाषा अलिक बुझ्नु पनि सक्थेन, उनीहरूको भाषा नै हामीले बुझ्थेन होइन।
अनि त्यो पछिल्लो चोटि भएको जनगणनामा तपाईँहरू कति नम्बरमा पर्नुभयो?
यता हामी केटीपट्टिबाट 1 नम्बरीमै राखिदियो, फोटोहरू दियो, बाउपट्टिको चाहिँ पुगेन भनेर पासपोर्ट नम्बरहरू खोसिदियो।
तपाईँहरूले भुटान चाहिँ कसरी छाडेर हिँड्नु पर्यो त?
आफ्नो भेषभाष, लुगाफाटा लाउनु नपाउँदा, बोल्नु नपाउँदा, लाउनु नपाउँदा, यसरी हो यस्तो हुँदाखेरि छोडेर हिँड्नु पर्यो, कर लाग्यो।
त्यो आन्दोलनको बेलामा देशको माहौल, गाउँघरको माहौल, वातावरण कस्तो थियो?
अब के दुईजना भएर बात मार्नु नपाउने, आफ्नो आफ्नो घर घर यसो ओरतिर परतिर हेर्दाखेरि दुई तिनजना बात मार्यो भने के कुरा बात मार्यो, अहिले आर्मी लागिहाल्ने, एक्लो दोक्लो हिँड्नु नदिने, कुरा नबोल्ने, त्यसो हुँदाखेरि चाहिँ सबैबाट नै अब त्यस्तो भएपछि चाहिँ अनि हिँड्नु कर लाग्यो नि।
तपाईँहरूको छरछिमेकीहरू पनि कोही पक्राउ परेका थिए?
पक्रेको त मेरो त नपत्ता एउटा भाइ त जनसार खजाना बुझाउनु गएको मेरो भाइ, त्यतिको त्यही हरायो। सोद्धाखेरि 92 सालमै कारबारी मनबहादुर कारबारी छुट्टी भएको भन्यो, अब त्यो हामीले देख्नु पाएन, कता लग्यो के गर्यो मेरै भाइ।
भनेपछि गाउँघरमा सेनाहरू पसेर खुब दुःख दिए है?
दुःख दियो नि, अब के गर्नु भन, अब कोही अब यसरी कुन कहाँ कहाँको मान्छे बा भागेर आएको थियो, बा लुकेर आएको थियो, बा हाम्रो आँखा त देखेन, मान्छे खोजेको मान्छे बाडाङ राङ 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 बन्दुक पड्काएको, अब दिउँसैदेखिको नि कहाँ मान्छे बसिसक्नु पर्यो।
अनि घर छाडेर हिँड्ने बेलामा कसरी हिँड्नु भयो?
ज्यान त ठुलो रहेछ नि, वस्तुहरू छोडेर कुदेको हामीले, बेलुकाखेरि छोडेर हिँडेको नि, सबै बन्दुक पड्किरहेको छ, पारिपट्टि कोही मान्छे समाए भन्छ, कोही थयममादेखि मारेर रक्तै पारेर गाडीमा उठाएर लग्यो भन्छ स्कुलदेखि, अनि हामीहरू छोडेर हिँड्यौँ नि घर, केही पनि जिउ आफ्नो नानीहरू चाहिँ बोटलेर आएर बसे।
अहिले तपाईँहरूलाई यो शरणार्थी शिविरमा बस्दा भुटानको सम्झना कतिको आउँछ?
नि सम्झना के, जानु सकिँदैन खै त, अब त्यो देशमा पुगिएन रहेछ, भागेन के, यस्तो रहेछ रहेछ।
अब नियमित स्तम्भ शिविरभित्रको पालो। यो स्तम्भमा हामी शरणार्थी शिविरमा रहेका भूटानीहरूको सिप, जाँगर तथा प्रतिभाको कुरा गर्छौं। आजको कार्यक्रममा सहभागी सिप, जाँगर भएका शरणार्थीलाई भेट्न हामी पनि शरणार्थी शिविरतिरै लागौं।
संस्तरीय शरणार्थी शिविरमा भूटानी शरणार्थी महिला मञ्चले सञ्चालन गरेको चर्खा उद्योग, धागो काट्ने उद्योग रहेको छ। पंखामा धागो बेरिरहनु भएको एकजना दाई हुनुहुन्छ मेरो छेउमा।
मेरो प्रतिमान राई पर, सेक्टर S4, हट नम्बर 55।
यो धागो बेर्नु भएको हो कि?
हजुर।
के को लागि हो?
यो दिदी बहिनीलाई यसो मिस हुँदाखेरि यसो दिने न्याप्टिङ न्याप्टिङकोबाट हुन्छ यो आम्दाले लिनुहुन्छ र आम्दाले नै उता वितरण गरिदिनुहुन्छ
तपाईँहरूले चाहिँ यहाँ बुन दिने मात्रै हो
हामी चाहिँ यसो लगाइदिने दिदी बहिनीलाई यसो काम दिने हो यहाँबाट
धागो बेर्ने काम तपाईँ बिहान कतिखेरदेखि गर्नुहुन्छ यो
खासै चाहिँ हाम्रो टाइम चाहिँ 8:30 हो 8:30 बजीबाट 4 बजी चाहिँ छुट्टी हुन्छ हाम्रो खाना खाने छुट्टी हुन्छ 12 बजी 1 घन्टा
कति वर्ष भयो तपाईँले यहाँ यो काम गर्न थाल्नु भएको कति पारिश्रमिक पाइन्छ दाई यो कामबाट यहाँ
25,000 दिएको छ
यहाँको कमाईबाट नि यो धागो बेर्ने कामबाट परिवारमा के कस्तो भर्थेक पुगेको छ तपाईँको
यसो परिवारमा यसो भने त यहाँ काम गरेकोले यसो सब्जी सागसब्जी खानु मात्रै अब त के हुन्छ र यसो सागसब्जी यसो लुगाफाटा 1-2 बेला बखतमा त्यति नै अरू त केही उपलब्ध हुन सक्दैन सागसब्जी खाने मात्रै
तपाईँको परिवार कत्रो छ
5 परिवार हो 1 बहिनी छोरी छ 2 भाइ छोरा भनौँ मेरो श्रीमती भनौँ न
यो कामकै कुरा गर्दा दाई कसरी सिक्नुभयो सुरुमा यो काम
त मैले यहाँ सिकेको होइन यो मैले उहाँ आसाम तेजपुरमा सिकेको अनि यहाँ आउँदाखेरि यहाँ फेरि उहाँ सिके जस्तै नि अब यहाँ काम रहेछ र अनि यसमा त्यतिखेर दिदी बहिनी हुनुहुन्थ्यो यहाँ महिलाको मात्रै हो भन्नुहुन्थ्यो पुरुषले पाउँदैन भन्थ्यो तर मैले जानेकोले गर्दाखेरि म यहाँ घुस्नु पाएको त्यतिखेर
परिवार चलाउन सामान्य भए पनि सहयोग मिलो
थोडा थोरी अब टाढो जानु भन्दाखेरि यहाँ अलि यसो होइन खेत्रा यसो गयो आयो यसो अलिअलि यसो हुन्छ यसो सब्जी सागसब्जी खाने चाहिँ
अब कार्यक्रम तथा शरणार्थी मुद्दाका बारेमा भुटानीहरूको राय र तर्क सुन्ने पालो आज हामीसँग हुनुहुन्छ बेलडाङ्गी 2 शरणार्थी शिविर सेक्टर ई का पशुपति सुवेदी
विशेष गरेर यो थर्ड कन्ट्री जाने मान्छेहरूको चाहिँ त्यहाँ के कस्तो छ ती कुराहरू चाहिँ विशेष गरेर थाहा पाउनु पाए चाहिँ राम्रो हुन्थ्यो जस्तो लाग्छ मेरा सबै नै गइसकेका छन् आमा बुवा दाजुभाइ दिदी बहिनीहरू सबै गइसक्नु भएको छ उहाँहरूसँग त्यही टेलिफोन मार्फत मात्रै गफगाफ हुन्छ त्यस्तै नै छ रेडियोले वर्षक त्यहाँको खबरहरू चाहिँ सबै भन्दैदेखि चाहिँ एकदम त्यहाँ घटेका घटनाहरू सबै समेटेर भन्दैदेखि चाहिँ अझै राम्रो लाग्थ्यो विशेष गरेर आफन्तकै चिन्ता हुँदो रहेछ उहाँ के छ कसो छ भन्ने कुरा यहाँ धेरै फुलदुली भइरहेको छ त्यहाँको चाहिँ विशेष घटेका घटनाहरू चाहिँ समेटेर भन्दैदेखि चाहिँ एकदम राम्रो हुन्थ्यो जस्तो लाग्छ
यी सामग्रीसँगै हामी आजको कार्यक्रमको अन्त्यमा आइपुगेका छौं उज्यालो 90 नेटवर्कले तयार पारेको रेडियो कार्यक्रम शरणार्थी सन्देश तपाईँले उज्यालो 90 नेटवर्कको इन्टरनेट ठेगाना www.unn.com.np मार्फत प्रत्यक्ष अथवा चाहेको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ कार्यक्रमका बारेमा अथवा भूटानी शरणार्थी मुद्दाका बारेमा तपाईंलाई केही लेख्न मन लाग्यो भने हामीलाई चिठी लेख्न भने नभुल्नुहोला
हाम्रो ठेगाना रेडियो कार्यक्रम शरणार्थी सन्देश पोस्ट बक्स नम्बर 6469 काठमाडौँ अथवा हरेक शिविर व्यवस्थापन समितिका छेउमै राखिएका पत्र मञ्जुसामा पनि चिठी खसाल्न सक्नुहुन्छ अथवा तपाईंसँग इमेल सुविधा छ भने info@unn.com.np इमेल पनि गर्न सक्नुहुन्छ यसै गरी झापा दमकमा रहेको मेची सहकारी भवनको माथिल्लो तलामा पनि तपाईंले हामीलाई भेट्न सक्नुहुन्छ
पर्सि शुक्रबार बेलुकी 6:30 बजे शरणार्थी मुद्दा शरणार्थी शिविरमा रहेका र पुनर्वास भएका भूटानीहरूको जीवनशैली सहित विभिन्न सामग्री लिएर आउने नै छौं पर्खिबस्नुहोला
हवस् त शरणार्थी सन्देश रेडियो कार्यक्रमको आजको अङ्कबाट काठमाडौँमा गोपाल गुरागाई भीमसेन राजबाहक शारदा देवकोटा अनि झापामा गोपाल गर्तौला र सावित्रा ढुङ्गाना सहित म श्रीधर पौडेल पनि विदा माग्छु नमस्कार